وقت کے امام کے حضور ان کے جد امجد کی تعزیت پیش کرنے کے لیے ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. محمد وعجل فرجه. فاتحة. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين. اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين بالقاسم محمد. اللهم صل على محمد وعلى محمد وعجل فرجه وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرازين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد پر. صل على محمد و آل محمد وعجل فرجه. پروردگار عالم کا انتہائی شکر, اس نے ہمیں سید الشہداء کی محبت, سید الشہداء کی مودت اور ذکر سید الشہداء نصیب فرمایا ہے. اس مالک کا انتہائی احسان ہے کہ عاشر عاشور کے موقع پر اس نے ایک بار پھر ہمیں سعادت دی کہ ہم پرچم حسین کو لے کر دنیا کے سامنے فکر حسینی کو سر بلند کریں, اور اس کے شکر کے ساتھ کہ اس نے اس دور میں زندگی گزارنا نصیب کیا ہے جہاں پر فکر حسینی کی کامیابیاں دنیا کے سامنے آشکار ہو رہی ہیں. جن لوگوں نے راہ حسینی میں اپنی جانوں کی نذرانے پیش کیے ہیں ان کے مقامات کی بلندی کے لیے, اور اس دعا کے ساتھ کہ خدایا ہماری خون اور ہماری جانوں کو بھی سید الشہداء کے راہ میں قربانی کے طور پر قبول فرمائے, درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد آل محمد وعجل فرجہم. جو کوئی بھی سید الشہداء کی قربانی کا جائزہ لے وہ بہت آسانی سے سمجھ جائے گا کہ سید الشہداء صرف قربانی دے کر 61 ہجرہ میں یزید کا مقابلہ نہیں کرنا چاہتے تھے. سید الشہداء چاہتے تھے کہ ایک نئی فکر لوگوں کے اندر ایجاد ہو, ایک تحریک, ایک جد و جہد شروع ہو, اور وہ جد و جہد فرد کی سطح پر معاشرے کی سطح پر دونوں سطح پہ اپنے اثرات دکھائے. ہر دور میں ایسے لوگ بنے کہ جو یزیدیت کا مقابلہ کریں, اور آخر کار ایسی قوم تشکیل پائے کہ جو پرچم اسلام کو دنیا کے کونے کونے تک پہنچائے, پرچم اسلام کو فتح و نصرت نصیب ہو. یہ خدا کا وعدہ تھا. وَنُرِيدُ أَنَّ مُنَّا عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ. اور اس وعدے الہی کو روئے زمین پر محقق کرنے کے لیے فرد بھی چاہیے اور قوم بھی چاہیے. मामूलन जब हम सईद उश्शहदा की फ़िक्र को देखते हैं, सईद उश्शहदा की जद्दोजहद को देखते हैं, उनकी शहादत को देखते हैं, तो हम ये सोचते हैं कि कौन से वो अफराद होंगे जिनको सईद उश्शहदा तैयार करना चाहते थे। इस एतबार से हम मुख्तलिफ मफाहिम को हासिल करते हैं और मुख्तलिफ मानी को हासिल करते हैं कि सईद उश्शहदा के लश्कर में कैसे लोग थे। मसलन हज़रत ज़ुहैर बिन क़ैन के अंदर कौन सी ऐसी खासियत थी जिसकी खातिर वो सईद उश्शहदा के लश्कर में थे? क्यों सईद उश्शहदा के लश्कर में हबीब इब्न मज़ाहिर को एक ख़ास मकाम हासिल था? लश्कर के एक एक फ़र्द को देखें, इसके अंदर कोई ख़ासियत होनी चाहिए। ये अफराद लाखों में से मुंतखब होकर सईद उश्शहदा के चुने हुए चंद लोग मैदान करबला में पहुँचे थे। अगर इनके अंदर कोई खासियत ना हो तो क्या खुदा तआला ने बगैर किसी खासियत के ही तरजीह नसीब कर दी कि 1400 साल से हम उन शहदा की याद मना रहे हैं? एक मरहला यह है कि हम फर्द की ज़ात के अंदर उस खासियत को तलाश करें। हज़रत अली अकबर की खवास कौन सी हैं, हत्ता हज़रत जॉन की खासियतें कौन सी हैं जो उनको इस मकाम पर लेकर आई हैं? कोई ना कोई ख़ास बात आपको मिलती चली जाएगी। फ़िलहाल मेरा मौजू ये नहीं है। फिलहाल मेरा मौजू जो मुझे समझ में आता है ज़रूरत के तहत, वो ये है कि सैयद उश्शहदा की ये शहादत जिस कौम को बनाना चाहती है उस कौम की क्या खासियत है। आप और मैं गुज़िश्ता 30 साल के अंदर बरसग़ीर की सरजमीन पर कई ऐसे इनफरादी लोगों को देख चुके हैं जिन्होंने सैयद उश्शहदा की फ़िक्र पर काम किया है, सैयद उश्शहदा की फ़िक्र के ऊपर मेहनत की है और उन्होंने अपनी ज़ाती कमालात में जो कुछ हासिल करना था बिहम्दिल्लाह रब्बिल आलमीन हासिल किया। लिहाजा मसलन हमारे पास अल्लामा सैयद आरिफ हुसैन हुसैनी की मिसाल मौजूद है, हमारे पास डॉक्टर शहीद नकवी की मिसाल मौजूद है और दूसरे मुतअद्दिद शुहदा जिनके असामी की फहरिस्त तुलानी है। इन्होंने इनफरादी सतह पर उस मकाम को हासिल कर लिया जहाँ तक हमें समझ में आता है जहाँ पर सैयद उश्शहदा पहुँचाना चाह रहे थे एक फ़र्द होने के नाते। लेकिन जो मुश्किल हमारे सामने बाकी है वो ये कि एक कौम होने के नाते हम उस मनसब से महरूम हैं और इस वक्त जबकि हम कौम होने के नाते इस मनसब से महरूम हैं, अपनी आंखों के सामने कुछ और कौमों को उससे पस्त जगह से शुरू होता देखते हैं जहां हम खड़े थे 30 साल पहले और वो उस जगह से शुरू करते हैं और उस मकाम पर पहुंच जाते हैं जिसका फिलहाल हम सिर्फ ख्वाब देख पा रहे हैं, जिसके हम सिर्फ आरजू कर पा रहे हैं। तो हमें यहाँ पे सोचना पड़ेगा कि कुछ तो हमें इनफरादी सतह पे देखना है कि सईद उश्शहदा की फिक्र से फ़र्द कैसे तश्कील पा जाए, कौन सा फ़र्द तश्कील पा जाए, और कुछ हमें कौम होने के नाते भी देखना पड़ेगा कि कौम होने के नाते उस कौम के अंदर क्या खासियत है। लिहाजा मैं मुतमईन होकर अर्ज़ कर रहा हूँ, अगर आप चूँकि मेरा ताल्लुक़ ज़ाहिर पाकिस्तान से है, पाकिस्तान तशरीफ़ ले जाइए, आपके पास करोड़ों की आवाम है, इस करोड़ों की आवाम के अंदर अच्छे लोगों को ढूंढने की कोशिश करें। अगर कोई ये समझ रहा है उस कौम के अंदर अच्छे लोग नहीं हैं तो ये खाम ख्याली है। देखने की ताकत किसी के अंदर नहीं हो तो ना देख सके, एक अलहदा मामला। वरना ऐसा नहीं कि पाकिस्तान के अंदर या बरसग़ीर के अंदर अच्छे लोगों की इतनी किल्लत है कि है ही नहीं, फुकदान, ऐसा नहीं है। अच्छे लोग मौजूद हैं, कौम होने के नाते कौम तश्कील नहीं पा रही। कौम को जिस मकाम पर पहुंचना चाहिए वो कौम नहीं बनती है। उस कौम को उस जगह पर पहुंचाने के लिए खास कल्चर चाहिए। हमें देखना पड़ेगा हम उस कल्चर में कहां कमी कर रहे हैं। अगर उस कमी को पूरा करते हैं उसके बाद इम्कान है कि शायद हम उस मकाम तक पहुंच सकें। अलबत्ता इस बफजीलत कौम के नाते जो मैं पॉइंट साहब की खिदमत में अर्ज करने की कोशिश करूँगा, उनका हुसूल भी यकीनन फ़र्ज से मुमकिन होगा। यानी अगर आप चाहते हैं कौम तश्कील दें, ऐसा नहीं होगा कि आप अफराद को अलहदा कर देंगे फिर कौम अलहदे से तश्कील पाएगी। ज़ाहिर क्यों नहीं अफराद से तश्कील पाएगी, लेकिन वो पॉइंट्स आपकी नज़र कर रहा हूँ। और शब आशूर इस खातिर इस मौजू का इंतखाब किया है कि सईद उश्शहदा का हदफ एक फ़र्द को तब्दील करना नहीं है, कौम बनाना चाहते हैं। और मैं मुतमिन हूँ कि आपकी खिदमत में अर्ज़ कर रहा हूँ और इसके ऊपर अकीदा रखता हूँ कि कौमें नहीं हैं जो अज़ाए हुसैनी कर रही हैं, अज़ाए हुसैन है जो कौम तश्कील दे रही है। सईद उश्शहदा की अज़ा कौम बना रही है, ये अपना टाइम ले रही है। अगर कोई ये कहे कि भाई हमें कौम बनती नज़र नहीं आ रही, तो मैं उससे कहूँगा कि ये इज्तिमाई मामलात हैं, ये अपना टाइम ले रहे होते हैं। मुमकिन है कई 100 साल के बाद नज़र आएगा कि सईद उश्शहदा की इस अज़ा ने कौम कैसे बनाई है। آج الحمدللہ ہمیں نظر آ رہا ہے کہ ایران کے اندر عزائے سید حسینی نے قوم کیسے تشکیل دی. اور میں مطمئن ہوں کہ آپ کی خدمت میں عرض کر رہا ہوں، بر صغیر کا مستقبل اچھے کے سوا کچھ نہیں ہو سکتا. بر صغیر کا مستقبل سید الشہداء کی عزا کے نتیجے میں جس کے یہ علمبردار قرار پا رہے ہیں یقیناً اچھا ہونا ہے. یہ اپنا وقت لے گا، یہ اپنی قربانیاں لے گا، اور اس کے اندر ہمیں اور آپ کو جدوجہد کرنی ہوگی. بس میری اس تقریر کا عنوان بفضیلت قوم کی خواص، اس کو میں پہلے بھی متعدد مواقع پر مختلف انداز میں عرض کر چکا ہوں، لیکن اس وقت چاہتا ہوں کہ اس کو سمری کے طور پہ عرض کروں. درود بھیجے گا محمد و آل محمد پر. سب سے پہلی چیز جو سمجھ میں آتی ہے وہ یہ کہ قوم کے اہداف الہی اہداف ہونے چاہیے. اگر قوم اور فرد کے ہدف الہی ہدف نہیں ہے، پھر قوم کو بڑی قوم نہیں بن سکتی، بفضیلت قوم نہیں بن سکتی. اگر کسی قوم کا ہدف بس اتنا ہے کہ اس کی اکانومی ڈیولپ ہو جائے، یہ کوئی بڑا کام نہیں کر سکے گی. ہر وہ ہدف جس کا تعلق مادے سے ہوگا قوم کو پستی کی طرف لے کر جائے گا، چونکہ پھر وہ بڑے اہداف کو چھوڑ دیں گے، چھوٹے چھوٹے اہداف کے اوپر کام کریں گے. اور جیسے میں نے عرض کیا، یہ جو قوم کے اہداف ہیں یہ فرد کے اندر بھی ایسے ہی ہیں. اگر کوئی انسان ایسا انسان ہو جس کے اہداف مادی اہداف ہوں، مطمئن ہو کے عرض کر رہا ہوں یہ کسی مقام تک نہیں پہنچ سکے گا. اگر کسی کا ہدف بس اتنا ہے کہ اسے کچھ دولت چاہیے، اسے کچھ شہرت چاہیے، اسے کچھ طاقت چاہیے، اس کو معیار بنا کے چل رہا ہے، یہ شخص کسی مقام تک نہیں پہنچے گا. اس کی وجہ یہ ہے کہ ان تینوں میں سے کسی بھی چیز کا یہ طلبگار ہو، اس کی خاطر اپنے دین کو بیچے گا، اپنے دین کے اوپر کمپرومائز کرے گا، اپنے دین کا سودا کر کے بیٹھ جائے گا. قومیں بھی ایسے ہی ہیں. اگر قوم یہ سوچ لے کہ ہمیں یہ چاہیے دنیا میں سے، اس کو ہدف بنا لے، پھر یہ قوم کچھ نہیں کر پائے گی. ہر وہ قوم جو بلند مقام حاصل کرنا چاہتی ہے، اس کو بلند ہدف بنانا پڑے گا، اس کو للہیت دکھانی پڑے گی. اور یہ میں اور آپ اپنی قوم کے اندر امتحان بھی کر سکتے ہیں، اپنی قوم کو ٹیسٹ بھی کر سکتے ہیں. آپ قوم چھوڑ دیجئے، آپ گروہ کی حد میں آ جائیے، اس میں بھی ٹیسٹ کر لیں گے. اگر میرے جیسے شخص کو یہ کہے کہ آپ ان 15-20 آدمیوں کے ساتھ بیٹھیں اور ان کے ساتھ مل کر کوئی کام کریں، تو میں سب سے پہلے جس چیز کو نوٹ کرنے کی کوشش کروں گا وہ یہ کہ ان 15 افراد کا ہدف خدائی ہے یا کچھ اور ہے. تھوڑا سا آپ گفتگو کریں ان کے ساتھ، کسی مباحثے کے اندر آ جائیے، کسی کریٹیکل ڈسکشن کے اندر ان کے ساتھ داخل ہو جائیے، کسی سخت موقع پر فیصلے کے ہوتے ہوئے کو دیکھیے. جب یہ فیصلے کرتے ہیں بنیاد کیا ہے؟ خدا کی بنیاد پہ فیصلے کرتے ہیں یا دنیا کی بنیاد پہ فیصلے کرتے ہیں؟ آپ کو فوراً سمجھ میں آ جائے گا یہ گروہ خدا کی طرف بڑھ رہا ہے یا دنیا کی طرف بڑھ رہا ہے، یہ قوم خدا کی طرف بڑھے گی یا یہ قوم دنیا کی طرف بڑھے گی. اور میں اور آپ اپنے ساتھ بھی ایسے ہی ہیں. بس اگر آپ کو اور مجھے واقعاً کوئی مقام و منصب حاصل کرنا ہے، شب عاشور ہے، ہم دو طریقے سے یہاں پہ بیٹھ سکتے ہیں. ایک ہدف یہ ہو کہ میں نے آج رات کہیں نہ کہیں تو وقت گزارنا تھا، میں یہاں پہ بیٹھا اور میں نے سید الشہداء کے نام پہ پرسہ پیش کیا اور واپس گھر کو روانہ ہو گیا. اور اگر یہ ہے کہ میں شب عاشور بیٹھا ہوں اور خدا سے عہد کر کے بیٹھا ہوں کہ خدایا اگلے شب عاشور تک میری زندگی کا ایجنڈا کیا ہے، مجھے محنت کس چیز پہ کرنی ہے. ہمیں ہر روز عاشور سید الشہداء کے ساتھ ایک عہد کرنا ہوگا کہ مولا ایک سال اور گزر گیا، ہم زمین پر آپ کے فرزند کی حاکمیت نہیں دیکھ سکے. کیوں نہیں دیکھ سکے؟ سید الشہداء نے اتنی بڑی قربانی دی، آج پوری دنیا تسلیم کرتی ہے کہ اگر حسین کی ذات ہمارے پاس ہوتی تو ہمارا دین دنیا کا حاکم دین ہوتا، ہم کیوں نہیں کر سکے؟ تو میں سمجھتا ہوں ہر شب عاشور کے اوپر ایک ریویو ہونا چاہیے. وہ یہ کہ ایک شب عاشور اور گزر گئی اور مولا تشریف نہیں لائے، کیا کمی تھی کہ تشریف نہیں لائے؟ اب ہمیں اگلے سال تک کیا محنت کرنی ہے کہ ہم ایک قدم کم از کم آگے بڑھ سکیں؟ تو میں نے عرض کیا، پہلی بات یہ اہداف للہیت کی طرف جانے چاہیے. آپ یہاں پہ تشریف فرمائے ہیں الحمدللہ، یہاں پہ کافی اجتماع ہے، لیکن جس چیز کو میں اس 10-12 دن میں جب سے یہاں پر ہوں احساس شدت کے ساتھ کر رہا ہوں، گروہوں میں للہیت نہیں ہے، وہ خلوص خدا نہیں ہے یہاں پر، جس کے بغیر کوئی کامیابی نصیب نہیں ہوگی. آپ اجتماعات کو کامیابی مت سمجھیے گا. دنیا کے اندر نعوذ باللہ تعالیٰ گناہ کے نام پر بھی اجتماعات ہوتے ہیں. आप मेंबरशिप की तादाद बड़े होने को कामयाबी मत समझिएगा। दुनिया के अंदर नहीं मालूम कौन कौन सी चीजों के ऊपर मेंबरशिप करोड़ों पे भी पहुंचाई जा सकती है। आप अपनी कामयाबी अपने खुदाई आहदाफ के अंदर देखिएगा। जब आप चंद अफराद के साथ बैठते हैं, इनके अंदर डिस्कशन करते हैं, ये खुदा की बुनियाद पर फैसले करते हैं या दुनिया की बुनियाद पर फैसले करते हैं, ये पहला मेयार। यहां से काम सारे शुरू होंगे। जितने भी आपको बरकतें चाहिए, चाहे दो आदमी हो, काम में बरकत चाहिए, आपको लिल्लाहियत चाहिए, इसको मेयार बना लीजिए, इसको उसूल बना लीजिए, फिर आपकी जिंदगी में पहला स्टेप सही जाएगा। दुरूद भेजिएगा मोहम्मद आले मोहम्मद पर, सल्लल्लाहु अलैहि मोहम्मद आले मोहम्मद वअजल फरज। अलबत्त जाहिर है मेरे पास कोई हक नहीं है कि मैं यहाँ तमाम गुरुओं के बारे में ऐसे ही एक जुमले के अंदर फैसला करूँ, मुझे लिल्लाहियत नजर नहीं आ रही, ये मेरे पास हक नहीं है। लेकिन मैं अपनी जाती राय के तौर पर कम से कम जिन दोस्तों अहबाब को देख रहा हूँ उनके अंदर कह रहा हूँ, जिस दर्जे पर होना चाहिए उस दर्जे पर नहीं है। आप इससे बेहतर हो सकते हैं, आप इससे बेहतर मकाम पर पहुँच सकते हैं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आपके पास बहुत सारे ऐसे इम्कानात मौजूद हैं, अपॉर्चुनिटीज हैं जो दूसरों के पास नहीं होंगी। सबसे बढ़कर जो चीज़ यहाँ पर मौजूद होनी चाहिए थी, अगर नहीं है तो नहीं मालूम फिर मैं क्या अर्ज करूँ। वो ये कि सोचने समझने के लिए वक्त होना चाहिए आपके यहाँ। अगर आप इस हालत में भी सोच समझ नहीं सके हैं तो फिर आप उस वक्त कब सोचेंगे जहां हर रोज चंद बंदे शहीद हो रहे होते हैं? आप किसी बलवे के अंदर कब सोच पाएंगे? सोचने समझने के लिए इंसान को एक फुर्सत चाहिए होती है कि वो खतरात से थोड़ा सा निकला हुआ हो ताकि वहां पर अपनी जिंदगी के अंदर कंसंट्रेशन के साथ सोच सके। मैं समझता हूं कि वो जगह है जहां पर आपके लिए इस कस्म का पीस ऑफ माइंड अवेलेबल हो सकता है कि आप इसके ऊपर सोचिए कि आप कहां पहुंचना चाहते हैं। बस पहली चीज जिसके ऊपर सोच लें, आपके और मेरे काम के अंदर लिल्लाहियत होनी चाहिए। अच्छा, ये भी अर्ज करता चलूं, इस पॉइंट को मैं जाया नहीं करना चाहता इस खातिर, और वो ये है कि इस बात को समझना दुनिया का कोई बहुत मुश्किल काम नहीं है कि लिल्लाहियत नसीब हुई है या नहीं हुई है। आप सिर्फ अपने ही काम को रिव्यू कर लें कि ये जो मुझे खुशी नसीब हुई आया इस वजह से थी कि फलां ने देख लिया, इस वजह से थी कि चंद लोगों ने तारीफ की है, क्यों मुझे खुशी नसीब हुई। और जिन आइडियल्स को आप और मैं फॉलो करना चाहते हैं, जिन आइडियल्स तक पहुंचना चाहते हैं, उन्होंने हमारे सामने मेयार बहुत सख्त रखे हैं। एक एक चीज का सख्त मेयार रखा है। बस पहली चीज जिसके ऊपर मेहनत हो वो लिल्लाहियत हो। दूसरा पॉइंट आपकी खिदमत में अर्ज करूंगा, दुरूद भेजिएगा मोहम्मद आले मोहम्मद पर, अगर लिल्लाहियत हासिल हो जाए तो हम दूसरे पॉइंट के ऊपर पहुंच सकते हैं। दूसरा पॉइंट क्या है? हक की पैरवी की ताकत कितनी है। बेजाहिर बहुत सादा सी बात है, किसी के सामने हक जाहिर हो जाए और वो उस हक की पैरवी कर ले। कौमों की बफजीलत कौम की बड़ी सिफतों में से एक सिफत यह है, हक के जाहिर होने के बाद पैरवी कर सकते हैं। पस्त कौम की सिफत क्या है? इनके सामने हक जाहिर होगा और ये फिर भी पैरवी नहीं करेंगे। क्यों पैरवी नहीं करते? छोटी छोटी बातों की वजह से। एक बात यह हो सकती है कि अब तक हमने ये नहीं किया था लिहाजा आइंदा भी नहीं करेंगे। अपनी रिवायतों को तर्क नहीं कर सकते। ज़ईफ कौमों की निशानी यह होती है, अपनी रिवायतों को तर्क नहीं करेंगे चाहे गलत होना साबित हो जाए। मजबूत कौम की निशानी यह होती है सिर्फ हक के पैरोकार है। जिस दिन साबित हो गया यह हक है, अपनी रिवायत को पामाल करेंगे, हक की तरफ आ जाएंगे। अलबत्त ऐन मुमकिन है कि रिवायत भी हक की तरफ ले जा रही हो तो उसके ऊपर मजबूती से बाकी रहेंगे फिर। लेकिन दूसरी मुश्किल जो हमारे सामने आती है बफजीलत अकवाम के अंदर और कम फजीलत अकवाम के अंदर या पस्त अकवाम के अंदर, बफजीलत लोग हक के पैरोकार होते हैं। अगर कोई हक का पैरोकार बनना चाहता है, सबसे बड़ी चीज जिससे लड़ना पड़ेगा वो अपने अंदर का तकब्बुर है। इंसान के अंदर का तकब्बुर बदतरीन चीज है जो उसको हक से रोक सकता है। इस बात का तकब्बुर कि मैं क्यों किसी के सामने कहूं कि अब तक मैंने सही नहीं किया था, डटा रहेगा इस बात को साबित करने के लिए कि जो कुछ मैंने किया था वो सही किया था, चाहे मालूम है खुद पर समझ रहा है कि गलत हुआ था। यहां पर हम एक चीज कहते हैं जिसको हम कहते हैं इल्मी तवाजो चाहिए। इल्मी तवाजो क्या है? एक तवाजो होता है जिसमें तवाजो इनकिसारी होता है, जिसमें हम एक दूसरे के सामने कहते हैं आप मेरे बड़े। एक इल्मी इनकिसारी होती है और इल्मी तवाजो होता है। इल्मी तवाजो ये होता है मैं कबूल कर लूं कि हाँ ठीक है, मैंने यहां पर गलत फैसला किया था, जो कुछ मेरे पास था वो सही नहीं था। بس قسمتی سے ہمارے درمیان علمی انکساری اور علمی توازوں کی کمی ہے. قوم ہونے کے ناطے ہم ریجرڈ ہیں اس بات کے اندر کہ جو کچھ ہم نے کیا تھا وہ صحیح کیا تھا. دس یوں مثال میں آپ کی خدمت میں عرض کر دوں گا, ہماری آنکھوں کے سامنے چیزیں ثابت ہو جاتی ہیں یہ ہم نے صحیح نہیں کیا تھا, اور ہم نہیں مان پاتے چھوڑنے کی خاطر کہ بھئی جو کچھ سے غلط ہوا تھا اس کو چھوڑ دیا جائے. اور میں نے عرض کیا رکاوٹ کیا ہے, رکاوٹ ہمارا اندرونی تکبر. ایک رکاوٹ کم از کم اندرونی تکبر, ہمارا نفس اس بات کو قبول نہیں کرتا کوئی ہم سے کہے تم نے غلط کیا. اور جب تک ایک اندرونی تکبر موجود ہے اس وقت تک قوم آگے نہیں بڑھے گی, وہ اپنی جگہ پہ ڈٹے رہیں گے, اپنی خامیوں کو لے کر بیٹھے رہیں گے اور ترقی کے دروازے بند رہیں گے. اور دوسری مشکل اس میں یہ آ سکتی ہے, ایک دفعہ تکبر رکاوٹ ہے, دوسری رکاوٹ یہ ہوتی ہے کرنا تو چاہتے ہیں لیکن ارادے میں کمزور لوگ ہیں, ارادوں میں سست ہیں. آپ نے اپنی زندگی میں کتنی دفعہ اس کو مشاہدہ کیا ہوگا, نہیں معلوم کتنی دفعہ ہماری زندگی میں کوئی چیز ثابت ہو جاتی ہے, کوئی فضیلت ثابت ہو جاتی ہے کہ ہاں یہ ایک فضیلت ہے, عمل کرنا چاہتے ہیں, دل سے چاہتے ہیں کہ کریں, کر نہیں پا رہے. کیوں؟ ارادے کی کمزوری ہے. کوئی ہے جس کے لیے ثابت نہ ہوا ہو کہ نماز شب اچھی چیز ہے؟ کوئی ہے جس کے لیے ثابت نہ ہوا ہو کہ قرآن پڑھنا اچھی چیز ہے؟ جب سب ثابت ہے تو کیوں نہیں کر رہے؟ کیا اس خاطر کی اہمیت نہیں ہے؟ جانتے ہیں کہ اہمیت ہے, کیوں نہیں کر رہے؟ ارادے میں کمزور ہیں. اتنا بھی ارادہ جمع نہیں کر سکے کہ ہر روز قرآن پڑھ لیں, یہ مشکل ہے. جب تک ہم اور آپ اور قوم ان ارادوں کے اندر کمزور ہے, یا اس تکبر کی وجہ سے یا ارادے کمزوری کی وجہ سے, حق کو قبول کرنے کی طاقت نہیں ہے, حق پر عمل کرنے کی طاقت نہیں ہے, تو کیسے فضیلت نصیب ہوگی؟ اگر کسی کو فضیلت چاہیے, کسی کو مقام چاہیے, تو اسے کچھ ترک کرنا پڑتا ہے. لہذا آپ بار بار قرآن کریم کے اندر دیکھیں گے کفار مکہ اللہ کے نبی پہ اعتراض کرتے تھے, کہتے تھے ہمارے اجداد نے یہ نہیں کیا تھا. کیا مطلب کہ اجداد معیار حق ہیں؟ قرآن مطالعہ فرماتا اجداد معیار حق نہیں ہے, حق کی اپنی دلیل ہے, اجداد کا کرنا معیار حق نہیں ہے. لیکن وہ اس بات کے اوپر اسٹک ہوئے ہوئے تھے کہ نہیں ہمارے اجداد نے یہ نہیں کیا تھا لہذا ہم یہ نہیں کریں گے. اور اس کے مقابلے اللہ فرماتا نہیں, خدا نے چاہا ہے اور تم کرو گے تو معیار ہوگا, ورنہ معیار نہیں ہوگا. اور دوسرا عنصر جو میں نے ضعف ارادہ کا, ارادے کی سستی کا, کتنی ہی قومیں تھیں اللہ کے رسول کے مقابلے میں جانتے تھے یہ اللہ کا رسول ہے. خدا تعالیٰ فرماتا ہے یہ اہل کتاب نبی کو نبی پہچانتے ہیں ایسے جیسے یہ اپنے بچوں کو جانتے ہیں کہ ان کی اولادیں ہیں. جانتے تھے کہ اللہ کا نبی ہے, پھر اللہ کا نبی جاننے کے باوجود مانتے کیوں نہیں تھے؟ اتنا ارادہ نہیں تھا, اتنی بڑی قربانی دیتے. بس یہ دوسری مصیبت ہے. اگر کوئی واقعا چاہتا ہے سید الشہداء کے راستے پہ چلے, اس مقام تک پہنچے جہاں سید الشہداء پہنچانا چاہتے ہیں, یقیناً اپنے اندرونی تکبر کا خاتمہ کرنا پڑے گا, یقیناً اپنے ارادے کو مضبوط کرنا پڑے گا. درود بھیجے گا محمد و آل محمد. منتظمین جگہ کی خاطر آپ سے تھوڑا سا آگے آنے کی درخواست کر رہے ہیں, درود بھیجتے ہوئے تھوڑا سا آگے تشریف لے آئیے گا. درود بھیجا محمد و آل محمد پر. پر دیگر درود بھیجے گا محمد و آل محمد پر. دو پوائنٹ آپ کی خدمت میں عرض ہوئے, شب عاشور ہے, ہمیں تقریر کو تھلانی نہیں کرنا ہے. آپ یقیناً اس کے بعد شاید کہیں اور جانا چاہیں گے, اور ظاہر ہے کہ شب ماتم ہے, آپ ماتم اور سیرہ زنی میں مشغول ہونا چاہیں گے. اس تقریر کو مختصر ہونا چاہیے تاکہ آپ اس عبادت کو انجام دے سکیں. سید الشہداء کے نام پر, ان کے اصحاب کی قربانیوں کے نام پر ایک بار پھر درود بھیجے گا محمد و آل محمد. صلی اللہ. تیسری بات جو سمجھ میں آتی ہے, جہاں کہیں کوئی قوم ترقی کرنا چاہتی ہے, جہاں کہیں کوئی گروہ چاہتا ہے کہ وہ دین کے لیے کوئی کام انجام دے, اس کے پاس ایک تربیت کا نظام ہونا چاہیے. آئے تربیت کوئی اتنی آسان چیز ہے کہ یوں ہی ہم زندگی گزارتے رہیں گے اور ہم خود بخود اسلام کے ماہر ہوتے چلے جائیں گے؟ آپ تصور فرمائیے, یہاں آپ جس ملک کے اندر رہ رہے ہیں یہاں ڈرائیونگ کے لیے بھی کلاسز لینی پڑتی ہوں گی, दुनिया की कौन सी ऐसी एकेडमिक फील्ड है जिसके अंदर हम ये कहें कि एक इंसान रोड पे चलता रहेगा और उस फील्ड का माहिर होता चला जाएगा? कैसे ऐसे हो सकता है? अपने आप से सवाल कीजिएगा, हमने दीन कहां से सीखा है? हमने दीन जिंदगी के किस मरहले में सीखा है? अपने दीन सीखने के मेयार को चेक कीजिएगा, हमने दीन कैसे सीखा है? हमारे बचपन के अंदर कोई मौलाना साहब आते होंगे जो हमें सिर्फ अरबी कुरान पढ़ना सिखाते होंगे, कुछ अरसे उस अरबी के पढ़ लेने के बाद जिसके 6 महीने साल भर में एक लफ्ज समझ में नहीं आया होगा, हमने दुआ कर ली होगी कि हमारा खत्म कुरान हो गया। उसके बाद आपने कोई यसरनल कुरान टाइप का कोई सिपारा लिया होगा, या आपने कोई कायदा लिखा होगा लिया होगा जिसके अंदर लिखा होगा उसूल दीन 5 हैं, फुरू दीन इतने हैं, सिफात सबूतियां ये हैं, सिफात सलबियां ये हैं। बहुत ज्यादा हो गया होगा, आपने उस कायदे का कोई इम्तिहान दे दिया होगा। अपने आप से पूछिएगा, अकायद ऐसे ही सीखे जाते हैं? आया अकायद को सीखने का तरीकाकार यही है? यानी जब हम ये देखना चाहते हैं कि इस कायनात में खुदा है या नहीं है, तो क्या यहां से शुरू करते हैं? एक खुदा है, इतने नबी हैं, इतने इमाम हैं, मामला खत्म, कोई आर्गुमेंट नहीं होगा? नहीं, यहां से शुरू नहीं होगा। सबसे पहले यहां से शुरू होगा कि असल में अकायद के बारे में गुफ्तगू करूं ही क्यों, क्यों इस गुफ्तगू में जाऊं? दुनिया में इतने ढेर सारे लोग हैं जो खुदा पर गुफ्तगू किए बगैर जिंदगी गुजार रहे हैं, मैं भी उनमें से एक हो जाता हूं। अगर गुफ्तगू करना शुरू करूं तो जो खुदा मुझे नजर नहीं आ रहा हो उसे मानूं क्यों? नजर ही नहीं आता, कैसे उस खुदा को मान लूं जो नजर ही नहीं आता? जब इस गुफ्तगू में आगे बढ़े तब अगला सवाल यह आएगा, वो खुदा जो नजर नहीं आता, दावा क्या किया जा रहा है कि उसने एक पैगाम भेजा है और एक पैगंबर भेजा है, कैसे साबित होगी ये किताब अल्लाह की किताब है? कैसे साबित होगा कि 1400 साल पहले आने वाली एक अजीम शान हस्ती जिससे मैं कभी नहीं मिला वो अल्लाह के नबी थे? कैसे साबित किया आपके लिए? आपने अपनी जिंदगी में किस मरहले पर इसको साबित किया? कब आपने इसके ऊपर इल्म और इंटेलिजेंस की हद में जाकर, अकल की हद में जाकर, शऊर की हद में जाकर इस पर गुफ्तगू की? अब हो यह रहा है कि मेरे जैसा मुखर्रर कोई खतीब बैठा है, उसने अपनी मजलिस के अंदर खुदा के होने पे कोई एक दलील दे दी, आपने समझ लिया तौहीद का चैप्टर इस तरह कंप्लीट हो गया। अभी तो शुरू ही नहीं हुआ है। अगर दुनिया के अंदर 25 अरब के करीब मुसलमान होंगे, मुतमईन होकर अर्ज कर रहा हूं, कम अज कम भी 3/4 ने कभी दीन के ऊपर गौर नहीं किया होगा जिस अंदाज में उनको कर लेना चाहिए था। और ताज्जुब की बात यह है कि हम खुद कबूल करते हैं कि अकायद में किसी की तकलीद मनो अनमान लेना किसी सूरत में जायज नहीं है। यह वो चैप्टर ही नहीं है जिसमें किसी और की सुननी है। बस अगर कोई मुझसे कहे कि भाई आप क्यों खुदा को मानते हैं, तो मैं कहूं चूंकि मेरे बाबा मानते थे। आइए, दलील काबिल कबूल नहीं। आप क्यों मौला अमीर मोमिनीन को इमाम अव्वल मानते हैं, चूंकि मेरे अजदाद शिया थे। आइए, दलील काबिल कबूल है, हरगिज नहीं। अकायद वो चैप्टर नहीं है जिसमें किसी और की सुननी है। अकायद वो चैप्टर जिसमें आपने मेहनत करनी है, आपने अपनी जिंदगी के किस मरहले में ये मेहनत की है। यानी अब मुझे ये सोचना पड़ता है कि हर किस्म की लैंग्वेज, हर किस्म का साइंस इस काबिल होता है कि उसके ऊपर कई कई साल मेहनत की जाए। सिर्फ एक मजलूम दीन इतना बेइल्म चीज है कि इस पर किसी मेहनत की कोई जरूरत नहीं है, लोगों को दीन खुद से मिलेगा। कैसे मिलेगा? अब अगर कोई कौम अपने लिए तरबियती निजाम ना रखती हो, इस बात पे दलील है इसको फजीलत नहीं चाहिए। फजीलत चाहिए होती तो पहले इस पे मेहनत करते जिसके नाम पे जिंदगी गुजारना चाह रहे हैं, जिसके नाम पे जान देना चाहते हैं। अब तसव्वुर फरमाइए, मैं और आप ये दावा कर रहे हैं इस्लाम के नाम पर जान भी कुर्बान है, सिर्फ उस इस्लाम को मैं नहीं जानता कि वो है क्या, मैंने कभी इसको पढ़ा नहीं है। लिहाजा आप कितनी ही मुसल्लमात को सुन चुके होंगे जिसकी आज तक आपको खबर नहीं होगी। यानी अगर हमसे कोई सिर्फ इतना पूछ ले 114 सूरों के नाम क्या क्या हैं जो कुरान में है, हमें क्या मालूम? छोड़ दीजिए इस बात को कि कोई पूछे उन 114 सूरों में खुदा का पैगाम क्या है, जिसकी तो हमें मुतलकन कोई खबर नहीं है। अमीरुल मोमिनीन ने 240 खुतबात इरशाद फरमाए, तुमने अपनी जिंदगी में कितने पढ़े हैं? नहीं मालूम। 70 से ऊपर मुकालिमात, मुकातिबात, खतूत उनके नहजुल बलागा के अंदर मौजूद हैं, आज तक कितने पढ़े? نہیں مانو. بس مولا امیر المومنین کے چاہنے والے ہو, ان کے نام پہ جان دیتے ہو, اس پہ فخر کرتے ہو, آج تک ان کا پیغام ہی نہیں پڑھا. کب دین سیکھا ہے؟ میرے چینسٹن بولنے والوں سے حفظر ایک جملہ یہاں سے ایک جملہ وہاں سے, یہ دین ہے؟ یہ جو تربیتی نظام نہ ہونا ہے یہ ہمارے معاشرے کے اندر ریفلیکٹ ہو رہا ہے کہ ہاں ٹھیک ہے ان کا تربیتی نظام نہیں ہے. اس کی نشانی کیا ہے کہ تربیتی نظام نہیں ہے؟ ہوا مشرق سے آئے گی یہ مغرب کی طرف بہہ جائیں گے, مغرب سے آئے گی یہ مشرق کی طرف بہہ جائیں گے. ہر آنے والی ہوا ان کے قدموں کو اکھیڑ دے گی. ایک ایس ایم ایس چلے گا اور عقائد شک میں پڑ جائیں گے. ایک ایس ایم ایس کے ذریعے سے نو انویسٹمنٹ, یعنی بعض اوقات مجھے لگتا ہے 100 روپے کے خرچے کے اوپر پاکستان میں شیعہ قوم کے عقائد کو انڈر کوشچن لے جایا جا سکتا ہے. نعوذ باللہ تعالی. کیوں اتنے کمزور ہیں؟ اس حد تک کمزور ہیں کہ بعض اوقات کوئی ایس ایم ایس چلاتا ہے, اس کے اندر ایک نیوز بھیجتا ہے, 10 دن تک مثال کے طور پہ نیوز سرکولیٹ کرتی رہتی ہے, اور آخر میں آ کے کوئی پوچھتا ہے کہ بھائی اس نیوز کا کوئی سر پیر ہے؟ احمد نژاد مکہ میں احرام باندھے ہوئے ہیں اور کراچی کے اندر ایس ایم ایس روٹیٹ کر رہا ہے کہ وہ مسجد مدینہ میں بقی امام بارگاہ کی تعمیر کا افتتاح کر چکے ہیں. اے بھائی وہ احرام باندھا ہوا ہے, وہاں سے نکل ہی نہیں سکتا ہے. اور یہ ہمارے پاس ایس ایم ایس گھوم چکا ہے, لوگ قبول کر چکے ہیں کہ ہاں مدینہ میں بقی قبرستان کے افتتاح تعمیر کا افتتاح کر چکے ہیں. یہ اتنی سی بھی عقل نہیں ہے؟ کیوں ہے ایسا؟ دین کی بنیادوں کا علم نہیں ہے؟ تو ایزان محترم, تیسری چیز, اگر ہم واقعا چاہتے ہیں اپنے ساتھ محنت کریں, اپنے آپ کو کسی مقام تک لے کر جائیں, ہمارا ایک تربیتی نظام ہونا چاہیے. خاص کر وہ لوگ جو کسی ذمہ داری کو اٹھانا چاہتے ہیں بغیر تربیت کی. ذمہ داری اٹھانے کا مطلب ہے کہ ہم قوم کو مصنوعی ڈاکٹروں کے ہاتھ پہ دے رہے ہیں کہ جس کا جو علاج کرنا چاہے کر لیں. اگر آپ چاہتے ہیں مثال کے طور پر آپ ایک مسجد کے اندر, ایک امام بارگاہ کے اندر, ایک ٹرسٹ کے اندر, کسی جگہ تک پہنچیں, سب سے پہلے پوچھوں تربیت کہاں ہوئی آپ کی؟ دنیا کے ہر ادارے کے اندر کسی جگہ تک پہنچنے کے لیے کوئی سرٹیفیکیشن چاہیے ہوتی ہے. دین ایک ایسا شعبہ بن گیا جس کے اندر کسی سرٹیفکیٹ کی, کسی تجربے کی کوئی ضرورت نہیں ہے. اس کے نتیجے میں جو خرابیاں حاصل ہو رہی ہیں وہ میرے اور آپ کے سامنے موجود ہیں کہ ہمیں خود نہیں معلوم ہمیں اپنے دین کو لے کے کہاں پہنچنا ہے. بس تیسری بات جو سمجھ میں آتی ہے وہ یہ ہے کہ دین کے اندر ایک تربیتی نظام ہونا چاہیے. میرا اپنے خیال ہے جہاں کہیں ہم کوئی ادارہ تشکیل دیں سب سے پہلے اسے سوال کیا جائے آپ کا تربیتی نظام کیا ہے, اور خاص کر وہ لوگ جو اس ادارے کے ذمہ دار ہیں وہ اس تربیتی نظام سے کب گزرے ہیں, کس کی سرپرستی میں انہوں نے تربیتی نظام کو گزارا ہے, اپنے کس بات کی ضمانت دی جائے کہ مثال کے طور پر ہاں یہ ٹھیک ہے یہ دین کو سمجھنے والے لوگ ہیں. نتیجہ جو ابھی مشکلات ہیں وہ آپ کے سامنے آ گئی ہیں, اور پوری دنیا کے اندر یہی مشکلات میں کم بیش یہاں پر ہوں گی. ہر معاشرے کے اندر انٹینسٹی میں فرق آتا رہتا ہے, بنیاد وہیں کی وہیں ہیں. بس یہ تیسرا پوائنٹ جو مجھے سمجھ میں آتا ہے, ایک بافضیلت قوم کے لیے ضروری ہے اس کا ایک مکمل تربیتی نظام ہو, اس تربیتی نظام کے تحت وہ آگے بڑھ رہے ہوں. درود بھیجے گا محمد و آل محمد پر. اتفاقاً اس معاملے میں ہماری صورتحال عصر حاضر کے تعلیمی نظام کے آنے سے پہلے قدرے بہتر تھی. کچھ حساب کتاب تھا ہمارے پاس کہ ہاں اگر ہمارا ایک بچہ ہوگا وہ بچہ اس نظام سے گزرے گا, اس کے بعد اس نیکسٹ فیز کے اندر داخل ہوگا. یعنی میں ایک روایت ابھی مجلسوں میں بھی آپ کی خدمت میں عرض کر چکا ہوں, سید رضیہ ان کے بعد کے زمانے کی ایک روایت, کہتے ہیں جب بھی ہمارا شیعہ بچہ عربی بولنے لگتا ہے ہم پہلے سب سے پہلے ان کو بی بی سیدہ کے خطبے سکھاتے ہیں, تاکہ جیسے وہ زبان کھولنا شروع کرے پہلے اہل بیت کی منطق کو سیکھنا شروع کر دیں. یہ تربیتی نظام کا ایک حصہ ہے اور بہت اچھا حصہ ہے. اب ذرا تصور کیجئے گا ہمارے بوڑھے بھی خطبات اہل بیت نہیں سیکھ پائے, کیونکہ کسی عہد کسی مرحلے حیات میں ہم نے اس کو رکھا ہی نہیں ہے, کہیں پہ بھی نہیں ہے ہمارے پاس. لہذا شاذ و نادر کسی کو موقع مل گیا تو مل گیا, ورنہ کسی کو موقع نہیں. اور قرآن کریم کا بھی ایسے ہی عالم. یہ تیسرا پوائنٹ. چوتھا پوائنٹ, دین اگر متحد نہیں کر رہا منتشر کر رہا ہے اس کا مطلب یہ قوم بافضیلت نہیں ہے, اس قوم کے اندر کوئی کمی رہ گئی ہے. اصل دین کا کام لوگوں کو متحد کرنا ہے. امام خمینی نے خوبصورت جملہ ایک ارشاد فرمایا تھا، انتہائی پائیدار، انتہائی نفیس جملہ، فرمایا 1,24,000 انبیاء کو ایک چھت کے نیچے جمع کرو، کبھی اختلاف نہیں کریں گے، دو نفس پرست کبھی متحد نہیں ہوں گے. 1,24,000 انبیاء کبھی اختلاف نہیں کریں گے ایک دوسرے کے ساتھ، دو نفس پرست جمع ہوں گے پھر لڑیں گے ایک دوسرے کے ساتھ. اگر دین متحد نہیں کر سکتا اور دین انتشار کا پیغام لے کر آ رہا ہے، اس کا مطلب ہے اس دین میں کوئی کمی ہو گئی ہے، یہ دین وہ نہیں ہے جس کے اوپر ہمیں چلنا تھا. اور یقینی بات یہ ہے کہ ہم نے دین سیکھنے میں کوئی کمی کی ہے. ایک نظر سید الشہداء کی اس حکمت عملی کے اوپر دیکھیے گا، اصلا عزا کی حکمت پہ دیکھیے گا. عزا سید الشہداء کی حکمت کیا ہے؟ میں نے جتنا غور کیا عزا کے مختلف اجزاء کے اوپر، دیکھا اس عزا کے اندر ایک بات ہے جو جس کے اوپر بھرپور اصرار ہے، وہ یہ کہ یہ عزا کسی ایک سے مخصوص نہیں ہے، یہ عمومیت رکھتی ہے. آپ کو دنیا کے اندر کوئی مجلس نہیں ملنی چاہیے اصولاً، ممکن ہے دنیا کی کسی خطے کے اندر ہو گئی ہو، اصولاً نہیں ملنی چاہیے جس کے دروازے کے اوپر ایک پاس لگا ہوا ہو، جس کے پاس وہ پاس ہوگا وہ اندر آئے گا ورنہ اندر نہیں آئے گا. ایسی کوئی عزا آپ کو نہیں ملنی چاہیے. عزا کی خاصیتوں میں سے ایک خاصیت یہ اس کے اندر عمومیت ہے. عمومیت کیا ہے؟ عمومیت یہ کہہ رہی ہے کہ جس کو بھی اندر آنا ہے آ جائے، چونکہ یہ فرش عزا ہے، یہاں پہ کسی کی کوئی قید نہیں ہے. حسن جلوس کی حکمت کیا ہے؟ ہم کیوں روڈ کے اوپر آ رہے ہیں؟ یعنی اگر ہم روڈ کے اوپر آ رہے ہیں اور لوگوں سے کہہ رہے ہیں تم ہمارے پاس نہیں آنا، تم ہم سے علیحدہ رہنا، تو پھر ہمیں روڈ پہ آنے کی ضرورت نہیں ہے. ہم روڈ پہ آتے ہی اس لیے ہیں کہ ہم پرچم حسین لے کے نکلے ہیں، جو کوئی بھی سمجھتا ہے کہ ساتھ آ جائے تو ساتھ آ جائے، ہمارے دروازے کھلے ہیں. ہمیں سید الشہداء کی عزا کے اندر عمومیت نظر آتی ہے. لہذا آپ بہت آسانی سے جانتے ہیں برصغیر کے اندر آج سے صرف 30-40 سال پہلے ہر گروہ، قوم، قبیلہ فرش عزا کے اوپر موجود تھا. اچھا، یہ 30-40 سال کے اندر ہم نے کیا کیا ہے؟ لوگ کیوں چلے گئے ہمارے پاس سے؟ ہم جانتے ہیں 40 سال پہلے یہ عالم تھا، ہر فرقے اور مذہب کے لوگ سید الشہداء کی عزا کے اوپر موجود تھے. ہم نے کیوں باہر کر لیا؟ وہ کون سے حالات آئے جن کے تحت وہ باہر چلے گئے؟ ایک سادہ سی غلطی وہ یہ کہ ہم نے سمجھا دین یہ کہہ رہا ہے کہ ان کو باہر نکالو صرف اپنے اوپر، یہ ہمارا ہے. نہیں، یہ نہیں تھا دین کا کام، تھا آپ کو وسعت دے، آپ کے دل کے اندر اتنی وسعت لے کر آئے کہ آپ ہر آدمی سے کہہ سکیں کم سے کم امام حسین کا ماننے والا تو ہے، آپ لے کر آئے اسے. دین ہم کو پیغام دیتا ہے کہ ہم وسیع ہو جائیں، ہم متحد ہو جائیں، اپنے دائرے کو اور زیادہ بڑھانے کی کوشش کریں. بدقسمتی سے آج ہماری پوزیشن یہ ہو گئی، ہم اپنے دائرے کو گھٹائے چلے جا رہے ہیں اور اپنے دائرے کے اندر اتنے سکڑتے چلے جا رہے ہیں، اور ہر سکڑنے پر ایک نیا سینٹر، ہر سکڑنے پر ایک نیا بندہ، ہر سکڑنے پر ایک نیا گروہ، در نتیجے تقسیم در تقسیم اور کچھ خبر نہیں کہ اتحاد کہاں گیا پھر. لہذا بہت آسانی سے 30-35 سال پہلے ہم سیکھ رہے تھے اتحاد بین المسلمین، اور اب ہم یہ کہہ رہے ہیں بھائی اتحاد بین المومنین کیسے ہوگا؟ یہ ہمارے سامنے اپنی آنکھوں سے دیکھ رہے ہیں ہم لوگ. اور یہ کیوں ہو رہا ہے؟ اس دین کو نہیں معلوم کہاں چھوڑا ہے جس کا کام تھا لوگوں کو متحد کرے. اور بنیاد میں نے آپ کی اس سوال کے پیچھے دے دی، اصل مشکل یہ بغیر تربیت اور تزکیہ نفس کے ہم اتحاد نہیں لا سکتے، ہم انتشار لا سکتے. اگر ذرا ذرا سی بات کے اوپر اکڑ یہ ہے کہ نہیں یہ میرا ہے وہ تیرا ہے، اور تو یہاں نہیں آئے گا میں وہاں نہیں جاؤں گا، اس کا مطلب یہ کہ کبھی متحد نہیں ہونا انہوں نے. اگر کچھ کو متحد ہونا ہوتا ہے تو باقی سب کو پل بننا پڑتا ہے. کچھ لوگ پل بن جاتے ہیں کہ ان کو رونتے ہوئے لوگ متحد ہو جائیں بالآخر کہیں نہ کہیں. ہم میں سے کوئی وہ پل بننے کو تیار نہیں ہے. ہم میں سے ہر کوئی چاہتا ہے میری جاگیر رہے باقی. جب سب علیحدہ علیحدہ کھڑے رہیں گے تو کون بیچ میں آئے گا پھر؟ اس اتحاد کی ہم میں طاقت ختم ہوتی چلی جا رہی ہے. اور اگر ہم بافضیلت بننا چاہتے ہیں، ہمیں یقیناً کچھ لوگ ایسے چاہیے ہوں گے جو اس کو وسعت کی طرف لے کر آئیں، سید الشہداء کے پیغام کو وسیع کرنے کی کوشش کریں، اور دوسروں کو بھی اٹریکٹ کرنے کی کوشش کریں. और कम से कम दूसरों को नहीं अट्रैक्ट कर सकते, कम से कम अपने अंदर तो वो सच लेकर ही आई। अगर ये भी नहीं आई तो मुझे नहीं मालूम कि हम कैसे कोई फजीलत हासिल कर पाएंगे। और आखिरी बात जो मुझे समझ में आती है, मैंने आपका वक्त दिया, जब तक कुर्बानी देने का जज्बा नहीं आएगा कोई फजीलत नसीब नहीं होगी। कुछ लोगों को कुर्बानी देनी पड़ेगी। किसी कौम ने पाकीजा खून बहाए बगैर कोई सआदत और फजीलत हासिल नहीं की है। हर कौम को पाकीजा खून देना पड़ता है। लिहाजा अगर हमारी कौम में से ये हमने यूं सोच लिया भाई हम सेफ साइड पर रहेंगे, हम पुरअमन शहरी हैं, ना हम किसी को ललकारेंगे ना किसी का मुकाबला कबूल करेंगे, इसका मतलब है तुम्हें कोई फजीलत नहीं मिलेगी। और कितने इस्लाम के दुश्मन होंगे जो बहुत खुश होंगे अगर मुसलमान ऐलान कर दें हम वो पुरअमन शहरी हैं, जो हम कभी किसी के खिलाफ कोई आवाज नहीं उठाएंगे। ऐसे पुरअमन शहरी को पूरी दुनिया सपोर्ट करेगी, हाँ ऐसे मुसलमान चाहिए हमें, कि न वो जालिम के खिलाफ बोले न मजलूम की नुसरत के लिए आगे बढ़े। ज्यादा से ज्यादा वो ये कहें कि भाई आपको जितने मार रहे हैं मारते रहिए, मेरी मस्जिद में नहीं आइएगा, मुझे नमाज पढ़ने दीजिएगा, आप नमाज पढ़ते रहिए। अप्रिशिएट करेंगे, मस्जिदें बनवा बनवा के देंगे, एनजीओ का स्टेटस देंगे, यूएन का ऑब्जर्वर बनाएंगे, सारे काम कर देंगे। क्यों? आप कह रहे हैं मैं किसी मजलूम का साथ नहीं दूंगा। अगर आप ये जुमला कह रहे हैं, आप शहीद-उश-शुहदा के बिल्कुल मुकाबले में जाके खड़े हो गए, मौला अमीर-उल-मोमिनीन के बिल्कुल मुकाबले में जाकर खड़े हो गए, और मौला अमीर-उल-मोमिनीन अपनी वसीयत में फरमा रहे हैं दो शहजादों को, बेटा कूना लिज़्ज़ालिमि ख़स्मन वलिल-मज़लूमि आउनन, बेटा तुम दोनों जालिम के दुश्मन बन जाना, मजलूम के मददगार बनना। कोई न्यूट्रलिज्म की गुंजाइश अमीर-उल-मोमिनीन नहीं छोड़ रहा है। गजा में लोग मरे मैं न्यूट्रल हूं, सीरिया में लोग मरे मैं न्यूट्रल हूं, बहरेन में लोग मरे मैं न्यूट्रल हूं, इन सब में दखालत नहीं दूंगा क्योंकि ये सियासी मामला है। अमीर मुमनीन ने यही सिखाया था। अमीर मुमनीन फरमा रहे थे कूना लिज़्ज़ालिमि ख़स्मन, बेटा तुम दोनों जालिम के दुश्मन बनना। जरा तसव्वुर फरमा रहे, मौला अमीर मुमनीन ये नहीं कह रहे तुम जालिम के नजदीक नहीं जाना, तुम जालिम की मदद नहीं करना, तुम जालिम के दोस्त नहीं बनना, जालिम से दूर रहना, नहीं ऐसी बातें नहीं हो रही। फरमा रहे जालिम के दुश्मन बन जाना, उससे कहना जालिम से हम तुम्हारे दुश्मन है। हमें बहुत कुछ मौला अमीर मोमिनीन से सीखना होगा। मैंने अर्ज किया हमारी मालूमात मौला अमीर मोमिनीन के बारे में इंतहाई महदूद है। मैं कभी एक मौके पर जब टीचिंग करता होता था तो बच्चों से कुछ ना कुछ सर्वे करता था, तो मैं बड़ों बड़ों से बात औकात सर्वे करके पूछा आपको मौला अमीर मोमिनीन के बारे में क्या पता है, उनसे पूछा 10 पॉइंट लिख दीजिए मौला अमीर मोमिनीन के बारे में, जिंदगी के 10 वाकयात लिख दीजिए। यकीन फरमाइए वही मशहूर मारूफ वाकयात जो एक बंदे को पता है वो तकरीबन वही सबको पता है, और वो चंद गिने चुने वाकयात हैं, उसके अलावा मौला की जिंदगी से कुछ नहीं पता। अपने आप से पूछेगा सिवाय करबला के शहीद-उश-शुहदा की जिंदगी से क्या पता है? 60 साल जिंदगी शहीद-उश-शुहदा की, इससे हम क्या मालूम है? और ये तो मैं उन आइमा अथहार अलैहिस्सलाम के बारे में कह रहा हूं जो सर फहरिस्त करार पा रहे हैं। और अगर मैं किसी से पूछूं नवे इमाम के बारे में क्या पता है, वो तो मामला ही खत्म है, कुछ भी नहीं मालूम। यानी हत्ता हमें शायद ये भी पता नहीं होगा कि नवे दसवें इमाम जिंदगी की दुनिया तारीख के किस दौर में थे, किन सालों में जिंदगी गुजार रहे थे। दूर की बात है कि मैं सोचूं उनका दुश्मनों के मुकाबले में क्या तरीकेकार था, दोस्तों के लिए कैसे तरीकेकार रखते थे, नहीं मालूम। खुब जब नहीं मालूम तो आपको कैसे वो उसूल पता चलेंगे जो वो हमें सिखाना चाह रहे थे? हमें क्या मालूम अमीर मोमिनीन हमें क्या सिखाना चाह रहे थे कि जब दुश्मनों से लड़ो तो उसूल क्या है इसके? बनारस की आपकी खिदमत में अगर हम वहां सीख लेते, वहां नजर आता बार बार कुर्बानी देनी पड़ती है, वहां बार बार वो दुश्मनों को ललकारते थे, और यकीन फरमाइए बाज़ औक़ात इतनी सख्त लहजे को इस्तेमाल करते थे कि کیا ہمارے یہاں کوئی کہے گا کہ یار یہ مولوی لوگ بہت سخت لہجہ استعمال کرتے ہیں؟ یقین فرمائیے. ایک موقع کے اوپر بصرہ کے لوگوں سے فرمایا یا اشباح الرجال ولستم برجال, اے مردوں کے سائے تم لوگ مرد نہیں ہو, دشمن آ کے تم پہ حملہ کر کے چلا گیا, تم نے حرکت کیوں نہیں دکھائی؟ برداشت نہیں کرتے تھے, بے عزتی ہو رہے ہیں. بوسر ابن ابی ارتاد ایک وحشی انسان تھا جو امیر شام نے امیر المومنین کے سرحدی علاقوں کے اندر بھیجا تھا. یہ وحشی آدمی اپنے چند گروہوں کے جتھے کو لے کر آتا تھا, امیر المومنین کی سرحدوں پہ حملہ کرتا تھا جہاں کوئی محافظ نہیں ہوتے تھے, وہاں پہ حملہ کرتا تھا, شہر کے اندر گھس جاتا تھا, لوٹ مار کرتا تھا, چندوں کو قتل کرتا تھا, چندوں کو زخمی کر کے واپس بھاگ جاتا تھا. ایک علاقے کے اندر آیا, اس نے لوگوں کے اوپر حملہ کیا, ایک شہر کے اوپر لوٹ کھسوٹ کر کے لے گیا, مال و دولت سمیٹ کے لے گیا. مولا امیر المومنین نے خبر لی, پتا چلا اس علاقے کا ایک بندہ بھی زخمی نہیں ہوا. کہا شرم ہے تمہارے لیے, بوسر جیسا چور تمہارے علاقے میں آ کر ڈکیت مار کے لے گیا, تم میں سے ایک آدمی زخمی نہیں ہوا؟ تم میں سے کوئی مرا کیوں نہیں؟ سامنے کھڑے کیوں نہیں ہوئے؟ مقابلہ کیوں نہیں کیا؟ یہ امیر المومنین ہے. ایک موقع کے اوپر ایک جنگ سے واپسی پہ تشریف لا رہے تھے, ایک قبیلے کے برابر سے گزرے جس کی کافی مرد مر گئے تھے, جس کی کافی لوگ شہید ہوئے تھے اس معرکے کے اندر. عورتوں کے لیے قابل تحمل نہیں تھا کہ اتنے لوگ مر گئے. اس قبیلے کا لیڈر امیر المومنین کے ساتھ ساتھ چل رہا تھا, عورتوں نے جنگ کے خلاف بولنا شروع کر دیا. جنگ میں کافی مرد مرے تھے, عورتوں کے دلوں پہ غم تھا کہ ہمارے مرد مر گئے. قبیلے کا سردار امیر المومنین کے ساتھ چل رہا تھا, اس قبیلے کی عورتوں نے جنگ کے خلاف بولنا شروع کر دیا. یہ قبیلے کا سردار سنتا رہا کہ میرے قبیلے کی عورتیں جنگ کے خلاف بول رہی ہیں, اور جنگ امیر المومنین کی سرپرستی میں ہو رہی تھی, اس کی شرعی ذمہ داری بنتی تھی کہ یہ عورتوں کو خاموش کرواتا, اور کہتا نہیں ہمارے رہبر نے صحیح فیصلہ کیا تھا, جنگ کروائی تھی. خاموش رہا, خاموش رہا. مولا امیر المومنین نے دیکھا یہ اتنا بزدل ہے کہ عورتوں کے سامنے بھی نہیں کھڑا ہو سکتا, اس سے کہا تم پیچھے چلو, میرے ساتھ مت چلو, تمہارا میرے ساتھ چلنا بے عزتی ہے, پیچھے چلو. تم میں اتنی طاقت نہیں ہے کہ حق کی خاطر چار لوگوں کے سامنے کھڑے ہو کر آواز بلند کرو, تو تم علی کے ساتھ چلنے کی طاقت کیوں دکھاتے ہو؟ تو پیچھے چلو. علی کے ساتھ چلنا آسان ہے, آپ خود تصور فرمائیے, سید الشہداء کے ساتھ چلنا آسان ہے؟ آسان ہوتا تو سید الشہداء تنہا کیوں ہوتے؟ صرف 72 کیوں ہوتے؟ جب میں غفیر ہوتا سعید الشہدا کے ساتھ, سب کیوں کٹتے چلے گئے؟ سب پہلے سمجھ رہے تھے مولا کوفہ میں حکومت قائم کریں گے, آخر میں دیکھا نہیں کوفہ میں حکومت کچھ نہیں ہے, یہاں صرف شہادت ہے. آہستہ آہستہ لوگ کم ہونا شروع ہو گئے. ایک خاص منزل کے بعد جب مسلم بن عقیل کی شہادت کی خبر پہنچ گئی, پھر جو کچھ باقی تھا وہ مضبوط انسان تھے, جتنے لوگوں نے جانا تھا وہ اس موقع کے اوپر چلے گئے. اب سعید الشہدا کے ساتھ جو لوگ تھے وہ نپے تلے, جنچے ہوئے, چھنے ہوئے, امتحان دیے ہوئے لوگ تھے. اس خاطر کربلا مضبوطی سے بن گئی, اس میں کوئی کمزور ارادے کا انسان نہیں تھا. اب جو لوگ بھی آئے وہ تھے جو جان دینے کے لیے آئے تھے. اور خوبصورتی اس میدان کے اندر یہ ہے, سعید الشہدا کے خیمے کے اندر وہی کہ سعید الشہدا کے خیمے کے اندر مرد بھی مجاہد ہیں, خواتین بھی جہاد سے لبریز ہیں. اگر کوئی سمبولک فگر دیکھنا چاہتا ہے غیر اہل بیت اتھار کے خاندان کے, تو میں سمجھتا ہوں زہیر بن قین کی زوجہ بہترین مثال ہے. زہیر بن قین کی زوجہ بہترین مثال, کہ جب زہیر بن قین کے پاس قاصد سعید الشہدا پہنچا اور اس نے کہا کہ سعید الشہدا تمہیں طلب کر رہے ہیں, زہیر نے کہا کہ میں کچھ دیر کے اندر سوچ کر جواب دوں گا. زہیر کی زوجہ نے کہا کہ تمہیں کیا ہو گیا, فرزند رسول تمہیں بلا رہے ہیں, نواس رسول ہے, اور کیا تم زندگی بھر نواس رسول کا نام نہیں لیتے تھے, تب تم کیوں نہیں جاتے ہو؟ کہنے کا کہ جو وہ چاہ رہے ہیں میں دے سکتا ہوں, لیکن تمہاری خاطر نہیں دے سکتا. وہ خون چاہ رہے ہیں, وہ جان چاہ رہے ہیں. کہنے کہ مجھے کوئی حرج نہیں ہے کہ میں حق کی راہ میں شہید ہو جاؤں, بہادر آدمی, نڈر, شجاع, بے باک کام, میرے لیے کوئی مسئلہ نہیں ہے, لیکن مجھے ایک بات معلوم ہے, جب میں شہید ہوں گا تمہارے ساتھ اہانت کریں گے یہ لوگ. بس کہ سب کو پتا تھا کہ بنی امیہ کس قسم کی پست قوم کا نام ہے. زہیر نے کہا کہ میں جانتا ہوں میں شہید ہو جاؤں گا تمہارے ساتھ اہانت کریں گے, تمہیں اسیر بنائیں گے, ادھر سے ادھر لے کے جائیں گے. मोमिना यहां पर है। उस मोमिना ने एक सादा सा जुमला कहा, कहा जुहैर क्या हुसैन के साथ उनकी बहन भी आई है? सादा सी बात, क्या क्या सईद शहदा के साथ जैनब कुबरा सलामुल्लाह अलैहा भी आई है? जुहैर ने कहा बीबी जैनब साथ है। कहा जुहैर फिर तुम जहां जाना चाहते हो जाओ, मुझे बीबी जैनब के पास भेज दो, जो बीबी जैनब झेलेंगी मैं भी झेल लूंगी। इस औरत ने अपने शौहर को जहन्नम में जाने से रोक लिया, जन्नत के दरवाजे पे लाके खड़ा कर दिया। जो शहादत से दूर भाग सकता था उसको शहादत के लिए तैयार कर दिया। कहा तुम भी शहादत झेलो और मैं भी असारत झेलूंगी और हम दीन की खातिर इस काम को करेंगे। ये मकतब अहले बैत से सीखे हुए लोग थे। और ऐज़ान मोहतरम आज शबे आशूर है, सईद शहदा के चाहने वालों के लिए देखिए हम और आप करबला से बहुत दूर बैठे हुए हैं, करबला हमारी नजरों से बहुत दूर है फिलहाल, लेकिन चश्मे तसव्वुर में अपने ख्याल में सोच सकते हैं सईद शहदा के खेमों के अंदर कुछ बच्चे होंगे जो प्यास से तड़प रहे होंगे। आज शब आशूर बहुत अजीब रात है, ये कि मौला अबुल फजल अब्बास उस लाइन के पास गए और एक रात की मोहलत मांगी, ये खुद मौला अबुल फजल अब्बास के लिए बड़ा जिहाद था। एक रात की मोहलत मिल गई, सईद शहदा ने फरमाया मुझे कुरान और नमाज से इश्क है। अब सईद शहदा के खेमों में चारों तरफ तस्बीह और तहलील की आवाजें आ रही थी, कुरान करीम की तिलावत की आवाजें आ रही थी और इस रात के मुख्तलिफ मनाजिर मौजूद हैं। हम लोग शब आशूर के अख्तितामी साआत की तरफ बढ़ रहे हैं। शब आशूर का एक मंजर मौजूद है कि बीबी ज़ैनब कुबरा सलामुल्लाह अलैहा औन मोहम्मद को तैयार कर रही हैं। बेटा औन मोहम्मद देखो अपनी माँ के साथ जो वादा करो वो पूरा कर लेना, कल तुम्हें अपने मामों पे कुर्बान होना है। हर माँ अपने बच्चे को लेकर खड़ी है और तलब कर रही है कि बेटा देखो मैंने सारी जिंदगी तुम्हें हुसैन के नाम पे पाला, कलम से बेवफाई ना करना। सारी माएं अपने अपने बच्चों को लेकर खड़ी हैं, मुझे नहीं मालूम मादर अली असगर, अली असगर को क्या सिखा रही होंगी। सबसे बड़ा मुजाहिद तो ये मुजाहिद है ना, नहीं मालूम वो किस तरह सिखाती होंगी। ये करबला तैयार हो रही है शब आशूर के मौके के ऊपर। और कितने नफीस तमहात व लम्हात हैं जब सईद शहदा तमाम असहाब को जमा करते हैं और तमाम असहाब को जमा करने के बाद कहते हैं असहाबे बावफा इनको इनको मेरी जान चाहिए, इनको तुमसे कोई गरज नहीं है, तुम में से जो कोई जाना चाहता है अपने अपने रास्ते के ऊपर रवाना हो जाए। सईद शहदा अपने असहाब को किसी मकाम पे पहुंचाना चाहते हैं, या तो सईद शहदा फौरन फरमाते हैं देखो अगर तुम लोग ये डर रहे हो कि बाद में जन्नत में नहीं जाओगे तो मैं जन्नत के जवानों का सरदार तुमको वादा करता हूं मैं तुम्हें जन्नत में लेके जाऊंगा, तुम्हारी जन्नत को कोई नुकसान नहीं पहुंचेगा, तुम लोग रवाना हो जाओ। और उसके बाद जो जुमला सईद शहदा ने इरशाद फरमाया वो अजीब जुमला था, कहा अगर तुमको डर ये है कि बाहर जाओगे तो लोग तुम्हें ताने देंगे तो मेरे यतीमों में से बच्चों में से किसी एक को ले जाओ और जाके कह देना हम बच्चे को लेकर आ गए। बहाना दे रहे हैं, किसी बहाने से यहां से चले जाओ। और आखिरकार फरमाते हैं कि देखो मैं समझ रहा हूं कि तुम शायद मेरी आंखों में आंखें डालकर देख नहीं पाओगे अगर जाने लगोगे, तो मैं चिराग बुझा देता हूं, अंधेरा कर देता हूं, अब किसी को शर्म भी हो इस अंधेरे से फायदा उठाकर चला जाए। और जब कोई नहीं गया और चिराग दोबारा जल गया तो उसके बाद एक एक करके सब खड़े हुए और सबने सईद शहदा के हुजूर इजहार वफादारी की। एक जुमला इंतहाई नफीस जुमला है जो जिस किसी ने भी कहा वो खड़े हुए और उन्होंने कहा ए हुसैन कल मुझे आपकी माँ के सामने मुंह दिखाना है, मैं आपकी मां के सामने बेइज्जत नहीं होना चाह रहा हूं, मुझे सईदा के सामने खड़ा होना है, मुझे मैदान हाशर में उनका साया चाहिए, मैं कैसे आपको छोड़ के चला जाऊं। अब गोया जुहैर खड़े हुए, उन्होंने कहा है मौला एक जान नहीं, हजार दफा मारे, मेरा जिस्म जलाए, उसकी राख फेंके, फिर जमा करें, फिर भी आपका साथ दूंगा। ये असाबे बावफा है। बस वो मौका आता है शहीद शोहदा तमाम असाब को जमा करने के बाद हर एक को इरशाद फरमाते हैं, तुम यहां पे गिरोगे, तुम इस तरह से जंग करोगे, यहां पे गिर के शहीद हो जाओगे, शहादत के बाद तुम्हारा ये मकाम होगा। एक एक को मकाम दिखा देते हैं और वहां पर मुकासिम नौशाद बैठे हुए हैं, एक दफा तड़प के कहते हैं अम्मू जान मैं शहीद होऊंगा या नहीं होऊंगा। शहीद शोहदा एक छोटा सा जुमला इरशाद फरमाते हैं, कहते हैं बेटा आप भी शहीद हो जाएंगे और अली असगर भी शहीद हो जाएगा। जैसे ही सुनते हैं अली असगर शहीद हो जाएगा, मैं फख्र करता हूँ हाशमी गैरत वाकन इसको कहते हैं, जैसे ही सुनते हैं अली असगर शहीद हो जाएगा फौरन कहते हैं क्या मतलब अम्मू जान, क्या दुश्मन हमारे खेमों तक आ जाएंगे। आज शाम गरीबान, बस एक जुमला और अर्ज करूं, शाम आज शब आशूर के लिए, शब आशूर है, अभी खेमे नहीं जले, कल जलेंगे, अभी बीबियां खेमों के अंदर है, हर बीबी अपने बच्चे को लिए हुए है, कल एक शाम गरीबा आएगी जब हर खातून मक्तल की तरफ अपने बच्चे के लाश को ढूंढ रही होंगी। आज शब आशूर, आज नहीं मालूम बीबियों को कल क्या होने वाला है, आज शबे आशूर है। दो रिवायत और शबे आशूर के हवाले से आपकी खिदमत में अर्ज करूं, नाफे बिन हलाल कहते हैं, नाफे बिन हलाल भी शायद कबीले बजली से ताल्लुक रखते हैं जैसे जुहैर बिन कैन है। नाफे बिन हलाल कहते हैं शहीदुश्शोहदा शब की तारीकी में एक तरफ को बढ़ रहे थे ये देखने के लिए कि दुश्मन कहीं पीछे से तो हमला नहीं करना चाहता। कहते हैं मैंने देखा कि मेरे मौला शब की तारीकी में है, दुश्मन कहीं तन्हाई का मौका फायदा उठा के हमला ना कर दे, तो मैं पीछे पीछे गया। एक मौके पर जब मैं पीछे गया तो शहीदुश्शोहदा ने मुझे आवाज दी और कहा ए नाफे मेरे सामने आ जाओ। नाफे कहते हैं मैं सामने आकर खड़ा हो गया। शहीदुश्शोहदा ने नाफे से कहा है नाफे ये जगह बिल्कुल खाली है, यहाँ कोई दुश्मन नहीं है, क्या तेरा दिल नहीं चाहता तू घोड़ा दौड़ाए और यहाँ से बाहर चला जाए। नाफे कहते हैं मैं मौला के खदबों में गिर गया, मैंने कहा मौला मुझसे कौन सी गलती हुई है जो मुझे बाहर भेज रहे, मैं आपके हुजूर जान देने के लिए आया हूँ, यहाँ पर मुझे बाहर मत भेजिए। और उस मौके पर शहीदुश्शोहदा एक अजीब जुमला इरशाद फरमाते हैं, नाफे बिन हलाल कहते हैं मैंने शहीदुश्शोहदा से कहा मौला ये करबला का मैदान है, यहाँ किसी खातून के रोने की आवाज क्यों आ रही है, कोई खातून है जो रो रही है। और मौला बस जुमला फरमा रहे हैं नाफे ये मेरी दुखियारी माँ है, करबला आके जमीन तैयार कर रही है। अजीजो क्या मैं आपको याद दिलाऊं अजा में बीबी सैयदा तशरीफ लाती है, आप बीबी सैयदा को पुरस्कार देना चाहेंगे। काश मैदानी करबला में होते, काश आज जैसी शबे आशूर करबला की सरजमीन पर होते, शहादा की जरी तक दामन तक पहुंच गए होते और शहादा से कहते कि मौला हम आपके जाने सारे। बस शबे आशूर की एक और रिवायत, दुश्मन के हमले के वक्त नजदीक है, दुश्मन ने चारों तरफ से महासरा किया हुआ है और बीबी जैनब सलामुल्लाह अलैहा एक मौके के ऊपर अपने भाई के पास तशरीफ लाती हैं और भाई से तड़प कर कहती हैं भैया हर तरफ से दुश्मन है और तुम्हारे मानने वाले बहुत थोड़े से रह गए हैं, तुम्हारे मानने वाले बहुत थोड़े से, इन लोगों की वफादारी का इम्तिहान लिया है, ये कल तुम्हारा साथ देंगे। जैसे ही असहाबे शहीदुश्शोहदा जुमला सुनते हैं फौरन हबीब इब्ने मज़ाहिर के पास आते हैं, हबीब इब्ने मज़ाहिर के पास आते हैं चूंकि बुजुर्ग हैं मुसन हैं, हबीब इब्ने मज़ाहिर से आकर कहते हैं कि ए हबीब गजब हो गया है, शहजादी को हमारी वफा का यकीन नहीं आया है, हमें शहजादी को वफा का यकीन दिलाना होगा। हबीब इब्ने मज़ाहिर बीबी ज़ैनब सलामुल्लाह अलैहा के खेमे के सामने आते हैं, शहीदुश्शोहदा से बात करने की इजाजत तलब करते हैं और बीबी ज़ैनब सलामुल्लाह अलैहा से सिर्फ एक जुमला कहते हैं, फरमाते हैं बीबी आपके गुलाम शमशीर गर्दनों पर रखे हुए हाजिर है, अगर आप एक इशारा फरमाइए अपनी गर्दनों को उड़ा देंगे, ये रात की मोहलत मांगने के लिए नहीं आए। अजीजो आज शबे आशूर है, आज भी तन्हाई है,
آج بھی تاریخی ہے لیکن کل ایک وقت آئے گا جب سید الشہداء میدان کربلا میں کھڑے ہوں گے, دو شمشیریں ان کے ہاتھ میں ہوں گی اور بلند آباد میں پکار رہے ہوں گے حل من ناصر ینصرنا, حل من مغیث یغیثنا. ایک موقع روایت کے اندر آتا ہے جب سید الشہداء یہ ندا دیتے ہیں تمام اصحاب کے لاشوں میں ہلچل مچ جاتی ہے, لاشوں سے ندا آتی ہے اے مولا مشیت خدا سے اجازت دلوا دے, مشیت خدا سے اجازت دلوائیں ہم دوبارہ آئیں گے دوبارہ آپ کا ساتھ دیں گے. بس ایک موقع آتا ہے سید الشہداء جنگ کے لیے حملہ کرتے ہیں, حملہ کرنے کے بعد واپس آتے ہیں خیمے کے سامنے پہنچ کر بسم اللہ الرحمن الرحیم لا حول ولا قوت الا باللہ العلی العظیم بلند آواز میں ارشاد فرماتے ہیں تاکہ خیام کو سکون آ جائے کہ ابھی حسین زندہ ہے, اور اس کے بعد پلٹ کر مولا ابو الفضل العباس کے لاشے کی طرف دیکھا اور ایک جملہ ارشاد فرمایا, فرمایا عباس تم نے پیاسے کی جھلک دیکھی, اے عباس تم نے پیاسے کی جھلک دیکھی, میں نے کیسی جنگ لڑی, جب تم جنگ لڑتے تھے میں پیچھے سے تمہیں وہ داد دیتا تھا, آج میں جنگ لڑ رہا ہوں. آپ کی آنسوؤں کو بچا کے رکھواؤں گا کل کے دن کے لیے, لیکن میرا دل چاہتا ہے بس اس الوداع کو پڑھ دوں جب سید الشہداء بی بی زینب سے الوداع کرنے کے لیے آئے ہیں. ایک روایت عرض کرتا چلو, علامہ مجلسی کہتے ہیں میں نے مقتل کے اوپر کتاب لکھی, مقتل کی کتاب لکھی, اور اس مقتل کی کتاب میں میں آخر میں ایک واقعہ لکھنا چاہتا تھا جس کو میں چاہتا تھا کہ کہوں یہ سید الشہداء پہ سب سے بھاری وقت گزرا. تو فرماتے ہیں میں یہ سمجھا کہ میں ان واقعات میں سے کیسے وہ واقعہ نکالوں گا جو سید الشہداء پہ سب سے بھاری وقت گزرا, تو کہتے ہیں میں نے پہلے سوچا کہ لکھوں وہ وقت جب علی اکبر الوداع کرنے کے لیے آئے تھے. آپ کو یاد ہے میں نے روایت میں پڑھا تھا علی اکبر کے زلجنا کے پیچھے سید الشہداء بھاگتے ہوئے گئے تھے, فرمایا میں نے سوچا وہ وقت دیکھ دوں, پھر کہنے کے نہیں مجھے یاد آیا وہ وقت تھا جب مولا ابو الفضل کے شانے کٹے تھے وہ زمین پر گرے تھے اور میرے مولا نے کہا تھا ان الان ان کسرت زاری, میری کمر ٹوٹ گئی. فرمایا نہیں یہ وہ وقت نہیں تھا, اس سے بھی سخت وقت تھا. کون سا وقت تھا؟ جب علی اصغر کا گلا ذبح ہوا تھا تو خون مظلوم ہاتھ میں آیا تھا. کہتے میں سوچ رہا تھا کون سا وقت لکھو, میری آنکھ لگی بی بی میرے خواب میں تشریف لائے ام حسین مادر حسین, مادر حسین نے کہا وہ وقت لکھو جب میرا بیٹا زینب سے الوداع کرنے کے لیے آیا ہے. وہ وقت تھا جب بی بی زینب الوداع کرنے کے لیے آئی ہے, بھائی نے اپنی بہن کو دیکھا اور کہا اے بہن تمہارا بھائی خدا حافظ کہنے آیا ہے, وہ پھر ہلاؤ جو ہماری ماں سیتی تھی اور روتی جاتی تھی. بی بی زینب پیرہن منگوا لیتی ہیں, گویا فضا پیرہن لے آئی ہیں. اس کے بعد بی بی زینب کھڑی ہوئی اور کہا بھیا اب تم جا رہے ہو, ماں نے ایک وصیت کی ہے, ماں نے وصیت کی مجھے وصیت پوری کرنی ہے, ذرا اپنا سینہ دکھاؤ مجھے ایک جگہ پہ بوسا لینا ہے, ماں نے کہا تھا میرا حسین اکیلا ہوگا, اس کے گلے پہ بوسا لینا اس کا گلا ذبح ہوگا. سید الشہداء نے سنا کہا بہن تم نے ماں کی وصیت پہ عمل کیا, مجھے اپنے باپ کی وصیت پہ عمل کرنا ہے, اے زینب چادر ہٹاؤ اپنا بازو دکھاؤ, اس بازو میں رسی آ بجے گی. ماتم حسین